यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको आजको बैठकद्वारा विनियोजन विधेयक 2077 बहुमतले पारित। आगामी आर्थिक वर्षको बजेट कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित रहेको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रष्ट। भारतसँगको सीमा सम्बन्धी समस्या कूटनीतिक पहल मार्फत समाधान गरिने प्रधानमन्त्रीको भनाई। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसद्वारा कोरोना नियन्त्रण र जनताका समस्या समाधानका लागि सरकारले तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण। नेपालमा आज थप 90 जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या 674। आज थप 279 जनामा संक्रमण पुष्टि। नेपालमा संक्रमितको संख्या 4364 पुग्यो र कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा 6% संकुचन आउने अनुमान। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाउनु भएको विषयमा आज जवाब दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकका सामू रहेका चुनौतीहरू, नेपालको भूमि फिर्ता गर्ने, COVID-19 र यसले सृजना गरेका अप्ठ्यारा र जटिलताहरूको सामना गर्न राष्ट्रिय एकता र साझा ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो।
आजका हाम्रा अगाडि रहेका विभिन्न चुनौतीहरूको सामना गर्न, चाहे त्यो राष्ट्रियताको सवालमा होस्, चाहे त्यो COVID-19 को सवालमा होस्, अथवा यसले उत्पन्न गरेका विभिन्न जटिलताहरू अप्ठ्याराहरूको सन्दर्भमा तिनको सामना गर्न होस्, आज जुन राष्ट्रिय एकता र संयुक्त प्रयासहरू, साझा प्रयासहरूको आवश्यकता छ, त्यो जो हिजोको सभामा देखा पर्यो, त्यस एकताप्रति म सिङ्गे हाउसको सन्दर्भमा गर्व गर्दछु। परेका बेला राष्ट्रिय समस्याहरूसँग जुझ्न, राष्ट्रका सामु आएका साझा चुनौतीहरूको सामना गर्न हाम्रो संसद जिम्मेवार छ र एकताबद्ध ढंगले अगाडि बढ्न तयार हुन सक्छ र एकताबद्ध भएर सिङ्गो देशलाई परिस्थिति अनुसार एकताको बाटोमा अगाडि हाँक्न सक्षम छ भन्ने कुरा यस घटनाले देखाएको छ। हाम्रो संसद यस्ता राष्ट्रिय आवश्यकताका घडीहरूलाई चिन्न र तदनुसार अगाडि बढ्न सक्षम छ भन्ने कुराको यो एउटा ज्वलन्त प्रमाण। अप्ठ्यारो बेलामा राष्ट्र एक हुने, राष्ट्रिय एकता कायम हुने, राष्ट्रिय एकता प्रदर्शन हुने नेपाली चरित्रलाई यसले प्रकट गरेको छ।
प्रधानमन्त्री ओलीले राष्ट्रियता, स्वाधीनता, भौगोलिक अखण्डता, भूमिमाथिको न्यायसित हकको प्रयोग गर्ने विषय स्पष्ट रहेको भन्नुहुँदै अप्ठ्यारो बेलामा राष्ट्र एक हुने र राष्ट्रिय एकता कायम गर्ने राष्ट्रिय चरित्रलाई संसदले प्रतिविम्बित गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालको सीमा समेटिएको नक्साको विषयमा कसले जस लिने र कसलाई देवत्वकरण गर्ने भन्ने विषय नभई यो सबै नेपालीको साझा विषय भएकाले साझा प्रयासबाटै सम्भव भएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले भारतसँगको सीमा सम्बन्धी समस्याहरू क्रमशः वार्ता, छलफल र कूटनीतिक पहल मार्फत समाधान गर्दै जाने बताउनुभयो। प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा नै केन्द्रित रहेको स्पष्ट पार्नुभयो। अहिले दैनिक 4500 देखि 5000 मात्रै PCR परीक्षण गर्ने क्षमता रहेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले अनुमान गरे भन्दा बढ़ी संक्रमण फैलिएका कारण RDT परीक्षण गर्नु परेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले एउटा नाकाबाट दैनिक 5-7 हजार मानिस भारतबाट नेपाल आइरहेको अवस्थामा स्थानीय तहले निकै कठिन अवस्थामा काम गरिरहेको भन्नुहुँदै अहिले हिसाब गर्ने भन्दा पनि COVID-19 को नियन्त्रणमा नै जोड़ दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले राष्ट्रिय संकटको बेलामा भ्रष्टाचार कसैले गर्छ भने त्यो कुनै हालतमा पनि सहीय नहुने बताउनुहुँदै COVID-19 को महामारीसँग जुधिरहँदा कहीँ कतै आर्थिक अनियमितता भएको रहेछ भने छानबिन गरी कड़ा भन्दा कड़ा कार्यवाही गर्ने दृढ़ता व्यक्त गर्नुभयो।
कहीँ कतै यदि अनियमितता भएको छ भने यस सरकारले कुनै प्रकारको अनियमितता, अपारदर्शिता, भ्रष्टाचार जस्ता कुराहरूलाई सहँदैन, त्यस्तोमा कारवाही गर्छ नै, त्यस्तोमा छानबिन गर्छ, कारवाही गर्छ, कानूनको कठघरामा उभ्याउँछ र दोषी पाइएमा दण्ड गर्छ नै। म मान्यजीहरूलाई ढुक्क रहन आश्वस्त पार्न चाहन्छु। अहिले स्थानीय तहहरू जुन दुःखका साथ, जुन मेहनतका साथ, जुन कष्टका साथ जसरी फिल्डमा काममा लागेका छन् र उहाँहरूले असाधारण ढंगले काम गर्नुभएको छ, खास गरी स्थानीय तहहरूको काम गराई कसरी धान्न भएको होला हामी अनुमान गर्न सक्छौं, जहाँ दैनिक एउटा नागामा पनि 5,000 मान्छे थपिएका छन्, त्यसलाई बसाउने कहाँ, खुवाउने कहाँ, घर पठायो भने कम्युनिटी ध्वस्त होला भन्ने डर, क्वारेन्टिनमा राख्दा क्वारेन्टिनको उपयुक्तता कसरी बनाउने।
प्रधानमन्त्री ओलीले थप पीसीआर मेसिन र पर्याप्त किट्स ल्याउन प्रयासरत रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले भारत लगायतका देशबाट नेपाल फर्कन चाहने नेपालीलाई नेपाल फर्काउने प्रबन्ध गरिएको र सबैलाई सरकारले स्वदेश फर्काउने बताउनुभयो। प्रधानमन्त्री ओलीले विदेशमा रोजगारीमा गएका लाखौंको संख्यामा युवा स्वदेश फर्कने क्रममा रहेको बताउनुहुँदै युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने, ठूला तथा रुग्ण उद्योग संचालनसँगै ससाना कृषि उद्योग स्थापनामा जोड़ दिन आवश्यक रहेको बताउनुभयो।
कृषिको आधुनिकीकरण र त्यो आधुनिकीकरण व्यवसायिकीकरण मार्फत हाम्रा युवाहरूलाई कृषि क्षेत्रतर्फ आकर्षित गर्ने, त्यसतर्फ लिएर जाने ती कामहरू गर्नु परेको छ। त्यसै गरेर उद्योग, ठूला उद्योगहरू पनि स्थापना गर्नु छ, सञ्चालन गर्नु छ, रुग्ण उद्योगहरूलाई पनि अगाडि बढाउनु छ, तर त्योभन्दा बढी ससाना उद्योगहरू पनि, कृषि आधारित उद्योगहरू, प्रशोधन कारखानाहरू, प्याकिङ कारखानाहरू, अरू प्रकारका कारखानाहरू, ससाना घरेलु लघु मझौला त्यस्ता उद्योगहरू र त्यसका निम्ति सिप प्रदान गर्ने, त्यसका निम्ति पुँजी प्रदान गर्ने यी कामहरू पनि गर्नुपर्नेछ र यो एकैचोटि सबै काम हाम्रो अगाडि आइपरेको छ। जो अपेक्षाकृत ढङ्गले सोचे जस्तो सजिलो र सोचे जस्तो गतिका साथ हुन सहज छैन, त्यसो भएर हामी भूमि ब्याङ्कको स्थापना यस्ता अनेक कामहरू गरिराखेका छौँ।
प्रधानमन्त्री ओलीले अमेरिकी सहायता परियोजना एमसीसी अघिल्लो सरकारले गरेको निर्णयको निरन्तरता भएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले सरकारको उद्देश्य आफूमा शक्ति केन्द्रित गर्ने नभएकाले प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेका निकायहरूको प्रभावकारी परिचालनबाट देशमा सुशासन कायम गर्ने, विकासलाई सही ढंगले अघि लैजाने र जनताको आकांक्षा पूरा गर्ने मात्रै सरकारको उद्देश्य रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले रूकुमको चौजाहारीमा भएको घटनाको विषयमा सरकार गम्भीर भएर घटनाको छानबिन गरिरहेको जानकारी गराउनु हुँदै जातीय छुवाछुत लगायतका कारण यस्ता घटना दोहोरिन नहुने भन्दै दोषीलाई कार्यवाही हुने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2077 बहुमतले पारित गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक 2077 बैठकले बहुमतले पारित गरेको हो। यसअघि विनियोजन विधेयक 2077 अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमा सांसदहरूले प्रस्तुत गर्नुभएको खर्च कटौतीका प्रस्तावहरूलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको आजकै बैठकले आर्थिक विधेयक 2077, राष्ट्र ऋण उठाउने विधेयक 2077 र ऋण तथा जमानत 24 संशोधन विधेयक 2077 सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले प्रस्तुत गर्नुभएको विधेयकहरू सम्बन्धी विचार गरियोस् भन्ने प्रस्ताव बैठकको बहुमतले स्वीकृत गरेको हो। यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउ बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक 2077 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकले तत्कालीन संविधान सभाका सदस्य एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मेघराज निषादको निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक जेठ 31 गते शनिबार दिनको 1 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा सरकार र सदनको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले सरकारले कोरोनाको नियन्त्रणका लागि गरेको पहल अझै पर्याप्त नभएकाले प्रभावकारी बनाउनु पर्ने, क्वारेन्टाइन र परीक्षणलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले अछाममा एकजना स्वास्थ्य कर्मीले आत्मदाह गरेको बारेमा सम्बन्धित अस्पताललाई कार्यवाही गर्नुपर्ने, रूकुमको चौरजहारी घटनाका पीड़ितहरूलाई राहत उपलब्ध गराउनु पर्ने, रूपन्देहीको तिलोत्तमामा भएको घटनाको अनुसन्धान गरी पीड़ितलाई राहत दिनुपर्ने, लकडाउनका कारण जनता र सरकारको बीचमा दूरी बढ़न थालेकाले त्यसतर्फ सरकारले समयमा नै ध्यान दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले कोरोनाको नियन्त्रणका लागि सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, लकडाउनको बेला हत्या, बलात्कार र आत्महत्याका घटना बढ़ेकाले त्यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने, क्वारेन्टाइनमा रहेका सुत्केरी महिलालाई छुट्टै व्यवस्था गर्नुपर्ने र देशभर दलित दलितहरूमाथि भएका घटनाहरूको छानबिन गरी दोषीलाई कार्यवाही गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको आजको बैठकले तत्कालीन संविधान सभा सदस्य एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मेघराज निषादको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धांजलि व्यक्त गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि 1 बजे बस्नेछ। प्रमुख विपक्षी दल नेपाली कंग्रेसले कोविड 19 महामारी नियन्त्रण तथा जनताका साझा सरोकार सम्बोधन गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको यही जेठ 26 गतेको बैठकले गरेका निर्णय समेटिएको ध्यानाकर्षण पत्र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो। कोविड 19 र त्यसबाट उत्पन्न असहज परिस्थिति, बन्दाबन्दी र त्यसले सर्वसाधारणमा पारेको असर, राहत सामग्री वितरण, अर्थतन्त्रमा पारेको प्रभाव, मुटु, क्यान्सर, फोक्सो, मृगौला रोगी, गर्भवती, चोटपटक लागेका लगायत विभिन्न बिरामीको स्वास्थ्य उपचारको उचित व्यवस्थापनमा ध्यान आकर्षण गराइएको छ। त्यसै गरी बिउ बिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत किसानहरू कृषि क्षेत्रलाई तत्काल सहयोगको व्यवस्था, उद्योग व्यवसायको संरक्षण, राहत, औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहतका प्याकेज घोषणा गर्नुपर्ने माग गरिएको छ। आज थप 90 जना कोरोना मुक्त भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मुक्त भई घर फर्कनेको संख्या 674 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हालसम्म 595 जना पुरूष र 79 जना महिला कोरोना संक्रमण मुक्त भई घर फर्केको जानकारी दिनुभयो। यसैबीच आज थप 279 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या 4364 पुगेको प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। उहाँले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप 257 जना पुरूष र 22 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका 8 र झापाका 1, कोशी अस्पतालमा झापाका 4 र उदयपुरका 1, भरतपुर अस्पतालमा चितवनका 2, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा नवलपुरका 1 र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका 2 जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा कपिलवस्तुका 7, नवलपरासीका 5, पाल्पाका 12, प्युठानका 6 र रूपन्देहीका 7 जना, भेरी अस्पतालमा बाँकेका 3 र बर्दियाका 1 तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा 70 का 6 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। यसैगरी सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका 25, जाजरकोटका 3 जना र सुर्खेतका 9 जना, सेती प्रादेशिक अस्पतालमा दार्चुलाका 1, कैलालीका 12, कञ्चनपुरका 2 र डडेलधुराका 1 जना, धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका 10 जना र कपिलवस्तुका 19 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका 16, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा, धनुषाका 11, गोर्खाका 4, कपिलवस्तुका 22, नुवाकोटका 1, रौतहटका 53, सर्लाहीका 15, सिन्धुपाल्चोकका 2, उदयपुरका 3 र सिराहाका 1 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार नेपालमा हालसम्म 72 जिल्लाका 4055 जना पुरूष र 309 जना महिलामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार आज 2 जना महिला र 88 जना पुरूष कोरोना मुक्त भएका छन्। आज कोशी अस्पतालबाट 6 जना, कोरोना विशेष अस्पताल जनकपुरबाट 37 जना, युनिफाइड कोविड 19 अस्पताल बलम्बुबाट 1 जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट 18 जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 1 जना, सिराहा अस्पतालबाट 20 जना र कोरोना विशेष अस्पताल दाङबाट 7 जना कोरोना मुक्त भई घर फर्किएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
हो त है, मेरो हुनेवाला बुढी त 32
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली सेनाले कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचारका लागि सरकारद्वारा G2G प्रक्रिया मार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणका सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउने गरी विभिन्न संचार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। नेपाली सेनाले राष्ट्रिय संकटको यस विषम परिस्थितिमा राष्ट्रिय शक्तिका सम्पूर्ण स्रोतहरूलाई समन्वयात्मक र एकजुट रूपमा परिचालन गर्न आवश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगको रूपमा रहेको नेपाली सेनालाई बिना तथ्य प्रमाण आक्षेप लगाउन खोज्नु गम्भीर विषय भएको आज सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। नेपाल स्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले कमजोर र जोखिमयुक्त समुदायलाई लक्षित गरी कोरोना भाइरस महामारीसँग लड्न जीविका सुधार कार्यक्रम शुरू गरेको छ। स्थानीय सरकारसँगको साझेदारी कार्यक्रम अन्तर्गतको पहिलो चरणमा दैनिक ज्यालादारी र आप्रवासी कामदार गरी 2000 भन्दा बढ़ी महिला र पुरूषलाई रोजगारी दिइनेछ। यसैगरी कार्यक्रम अन्तर्गत 600 भन्दा बढ़ी साना उद्योगहरू खोल्न सिप र प्रविधिमा सहयोग पनि प्रदान गरिने जनाइएको छ। परियोजना सुदूरपश्चिम कर्णाली बागमती र गण्डकी प्रदेशका कोरोना भाइरस बढ़ी प्रभावित ठाउँहरूमा सञ्चालनमा ल्याइने राष्ट्रसंघीय विकास कार्यक्रमले जनाएको छ। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले पूर्व तयारी गरेका कारण कोरोना संक्रमितको उपचार व्यवस्थापन तथा रोकथाममा सहज भएको बताउनु भएको छ। प्रदेश नम्बर एकको आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको विषयमा आज संसदमा सम्बोधन गर्नुहुँदै उहाँले उचित समयमा कोविड अस्पताल क्वारेन्टाइन तथा आइसोलेसन बेडको व्यवस्था गरेका कारण संक्रमितहरूको उपचार सहज भएको बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा आजदेखि पूर्ण स्वाब संकलन कार्य शुरू गरिएको छ। स्वाबको चाप बढ़ेपछि 5 दिन अघिदेखि रोकिएको स्वाब संकलन आजदेखि शुरू भएको स्वास्थ्य कार्यालयले जनाएको छ। प्रयोगशालामा ठूलो संख्यामा थ्रोट स्वाब थन्किएपछि कर्णालीमा थप 3 पीसीआर मेसिन खरिद गर्न लागि प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश अस्पताल सुर्खेत र दुल्लु अस्पताल तथा दैलेखको नारायण नगरपालिकाको सहयोगमा त्यहाँ स्थित जिल्ला अस्पतालमा पीसीआर मेसिन खरिद प्रक्रिया अघि बढ़ाइएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डमर खड्काले जानकारी दिनुभयो। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण शिक्षण संस्था बन्द भएपछि सरकारले विद्यार्थीको सिकाई सहजीकरण सम्बन्धी निर्देशिका जारी गरेको छ। विद्यालय बन्दका कारण विद्यार्थीको सिकाई प्रक्रियालाई प्रभावित हुन नदिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका जारी गरेसँगै आगामी असार 1 वैकल्पिक शिक्षण सिकाई प्रक्रिया सञ्चालन हुने भएको छ। समाजवादी पार्टीले सांसद सरिता गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। पार्टीले आज उनका नाममा पत्र काट्दै व्यक्तिगत रूपमा दर्ता गरेको प्रस्ताव फिर्ता लिन र यदि फिर्ता नलिए कार्यवाही गर्ने चेतावनी समेत दिएको पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिनुभयो। सांसद गिरीले आज संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्को संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन्। यसैबीच राष्ट्रिय युवा संघ नेपालले संघीय सांसद सरिता गिरीलाई कार्यवाहीको माग गरेको छ। संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै संघीय सांसद गिरीले संवैधानिक राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै कार्यवाहीको माग गर्नुभएको हो। संघले गिरी गैर जिम्मेवार व्यक्तिलाई संसद सदस्यबाट अविलम्ब फिर्ता बोलाउन समेत उनको पार्टीलाई अनुरोध गरेको छ। यसैबीच नेपाली कंग्रेसको भातृ संगठन नेपाल तरूण दलले सांसद सरिता गिरीलाई तत्काल पद मुक्त गर्न माग गरेको छ। तरूण दलका अध्यक्ष जीत जंग बस्नेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद गिरीले मुलुकको स्वतन्त्रता राष्ट्रिय अखण्डता स्वाभिमान राष्ट्रिय एकता विरूद्ध अभिव्यक्ति दिएको भन्दै तत्काल कार्यवाहीको माग गर्नुभएको हो। गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगूका 27 र स्क्रब टाइफसका 5 बिरामी फेला परेका छन्। गर्मी शुरू भएकाले डेंगूसँगै स्क्रब टाइफस पनि देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार म्याग्दी जिल्लामा मात्रै पछिल्लो 6 अवधिमा डेंगूका 12 र स्क्रब टाइफसका 5 बिरामी फेला परेका हुन्। कालीकोटको नरहरिनाथ गाउँपालिका 1 लालीघाटमा आज भएको टिप्पर दुर्घटनामा 2 मृत्यु भएको छ। मृत्यु हुनेमा कालीकोटको राजकोट नगरपालिका 2 21 ठुम्की सार्की र 23 शर्मिला सार्की रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभयो। दुर्घटनामा 2 बेपत्ता भएका छन्। बेपत्ताको नेपाल प्रहरी नेपाली सेना सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन्। म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका 6 रायक खोरमा पहिरोमा पुरिएर गएर आदि 2 को मृत्यु भएको छ। 50 हमाया शेरपुञ्जा र चार वर्षीय सिमरन छन्त्यालको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका 13 स्थित पत्थर डाँडामा आज करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। सिद्धि विनायक बिस्कुट कम्पनीमा कार्यरत सिद्धार्थ नगर नगरपालिका 6 35 वर्षीय राजु मल्लाहको नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जाजरकोटको शिवालय गाउँपालिकामा मकै बालीमा फौजी किरा लागेपछि औषधि सहित कृषि प्राविधिक खटाइएको छ। गाउँपालिकाभरि फौजी किराले मकै सखा पारेपछि प्राविधिक टोली खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा 6% संकुचन आउने अनुमान गरिएको छ। आर्थिक सहकार्य र विकास संस्थाले तयार पारेको प्रतिवेदनमा सन् 2020 विश्व अर्थतन्त्रमा संकुचन आउने अनुमान गरिएको छ। अर्थतन्त्रमा आउने यी संकुचन यो शताब्दीकै धेरै हुने समाचारमा जनाइएको छ। विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर कुल संक्रमित मध्ये ज्यान गुमाउनेको संख्या 4,14,500 नागिसकेको छ। विश्वभरिका प्राय सबै राष्ट्रमा फैलिसकेको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या 73,60,000 पुगिसकेको छ। कुल संक्रमित मध्ये 36,32,700 भन्दा बढ़ी निको भएका छन्। विश्वमा कोरोना भाइरसको अत्यधिक मार झेलिरहेको अमेरिकामा हालसम्म 20,47,100 भन्दा बढ़ी व्यक्ति संक्रमित भएका छन् भने 1,14,200 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। त्यहाँ रोग निको भएर घर फर्कनेको संख्या 7,88,900 नागेको छ। छिमेकी राष्ट्र भारतमा 2,80,000 भन्दा बढ़ी संक्रमित हुँदा 7,797 जनाको मृत्यु भएको छ। अन्त्यमा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायुका साथै पूर्व पश्चिम बनेको न्यूनचापीय रेखा र बंगालको खाड़ीमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। आज राति प्रदेश 1, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भूभागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नम्बर 1 बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूका साथै प्रदेश नम्बर 2, प्रदेश नम्बर 5, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूका साथै प्रदेश नम्बर 2, प्रदेश नम्बर 5, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभाको आजको बैठकद्वारा विनियोजन विधेयक 2077 बहुमतले पारित। आगामी आर्थिक वर्षको बजेट कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित रहेको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रष्ट। भारतसँगको सीमा सम्बन्धी समस्या कूटनीतिक पहल मार्फत समाधान गरिने प्रधानमन्त्रीको भनाई। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसद्वारा कोरोना नियन्त्रण र जनताका समस्या समाधानका लागि सरकारले तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यान आकर्षण। नेपालमा आज थप 90 कोरोना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या 674, आज थप 279 जनामा संक्रमण पुष्टि। नेपालमा संक्रमितको संख्या 4,364 पुग्यो र कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा 6% संकुचन आउने अनुमान। राति 9 समाचार सकियो। राति 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते। We'll be right back.